आज हामी रोमीको दुई अध्यायबाट अध्ययन गर्नेछौँ। रोमी एक अध्यायमा चाहिँ हामीले अध्ययन गर्यौं कि मानिसलाई चाहिएको चाहिँ धार्मिकता हो, उसँग धार्मिकता छैन, उसले पाउनुपर्ने चाहिँ परमेश्वरको क्रोध र दण्ड हो। तर मानिसले परमेश्वरको धार्मिकता मलाई चाहिन्छ भनेर महसुस गर्नलाई चाहिँ उसलाई उसको दोष र अधर्म देखाइन खाँचो छ। त्यसैले पावलले चाहिँ रोमीको पुस्तकको एक दुई र तीन अध्यायमा चाहिँ सारा संसारलाई परमेश्वरको धार्मिकताको खाँचो छ, ऊ धर्मी छैन भनेर देखाउनलाई उसले सिकाउँदैछ। रोमी एक अध्यायमा चाहिँ उसले सृष्टि पूजकहरू अर्थात आत्माहरू पुज्ने, विभिन्न पुर्ख्यौलीलाई पुज्ने अनि सृष्टिलाई पनि पुज्ने व्यक्तिहरू चाहिँ परमेश्वरको सामु बहाना रहित छन्, किनभने सृष्टिले नै सृष्टिकर्ताको अनन्त शक्ति र ईश्वरत्व छर्लङ्ग देखाएको छ भनेर उसले देखाइसकेका छन्। अब दुई अध्यायमा आएर चाहिँ पावलले अब एकजना नैतिकवादी मानिस पनि परमेश्वरको सामु दोषी छ, ऊ पतित भएको छ, उसलाई पनि कुनै बहाना छैन भनेर देखाउन लागिरहेको छ। अनि रोमी दुईको दोस्रो भागमा चाहिँ उसले तेस्रो वर्गको व्यक्ति पनि अर्थात यहुदी जसँग बाइबल छ, परमेश्वरको लिखित प्रकाश छ, ऊ पनि परमेश्वरको सामु पतित छ र उसलाई पनि कुनै बहाना छैन भनेर उसले प्रमाणित गर्न लागिरहेको छ। अनि हामीले यो दुई अध्यायको अध्ययन गर्ने क्रममा चाहिँ हामीले बाह्रवटा पहिलो भागमा चाहिँ बाह्रवटा परमेश्वरको न्याय सिद्धान्तहरू हामीले यहाँ पाउनेछौँ। अनि अर्थात कसरी परमेश्वरले न्याय गर्नुहुन्छ त, सारा संसार दोषी छ, कुन आधारमा अथवा कसरी कुन प्रकारले न्याय गर्नुहुन्छ भन्ने सवालमा चाहिँ बाह्रवटा न्याय सिद्धान्तहरू हेर्नेछौँ। पहिला चाहिँ हामी रोमी दुईको एकदेखि सोह्र पदसम्म सरस्वती पढ्नेछौँ। यसकारण हे न्याय गर्ने मानिस, तिमी जोसुकै भए तापनि तिम्रो कुनै बहाना छैन, किनभने जुन कुरामा तिमी अरूको न्याय गर्दछौ त्यही कुरामा तिमीले आफैलाई दोषी ठहराउँदछौ, किनकि तिमी न्याय गर्ने आफैले ती कुराहरू गर्दछौ। तर हामी जान्दछौ यस्ता यस्ता काम गर्नेहरूको विरोधमा परमेश्वरको न्याय सत्यता अनुसार हुन्छ। अनि हे मानिस, तिमी यस्ता यस्ता काम गर्नेहरूको न्याय गर्छौ र आफैले पनि त्यही गर्छौ, त के तिमी परमेश्वरको न्यायबाट उम्किने छु भन्ने सम्झन्छौ, वा परमेश्वरको दयाले तिमीलाई पश्चातापतिर डोर्याउँछ? यो नजानिकन के तिमी उहाँका कृपा, सहनशीलता र धीरजरूपी धनलाई तुच्छ ठान्दछौ? तर तिम्रो कठोरता र पश्चातापी नहुने हृदय अनुसार तिमीले आफ्ना निम्ति क्रोध थुपारी रहेका छौ, क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने दिनका लागि। परमेश्वरले हरेकलाई उसका कामहरू अनुसार प्रतिफल दिनुहुनेछ। धीरसँग असल काममा लागिरहँदै महिमा, आदर र अमरताको खोज गर्नेहरूलाई अनन्त जीवन, तर जो झगडालु छन् र सत्यता पालन गर्दैनन् तर अधर्म पालन गर्दछन्, तिनीहरूमाथि रिस र क्रोध, दुष्ट काम गर्ने मानिसको हरेक प्राणमाथि संकष्ट र वेदना, पहिले यहुदीमाथि र ग्रीकमाथि पनि। तर असल काम गर्ने हरेक मानिसलाई महिमा, आदर र शान्ति, पहिले यहुदीलाई र ग्रीकलाई पनि, किनभने परमेश्वर पक्षपात गर्नुहुन्न। किनभने जतिले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नाश हुनेछन्, अनि जतिले व्यवस्थाको अधीनमा पाप गरेका छन् तिनीहरूको न्याय व्यवस्थाद्वारा गरिनेछ, किनकि परमेश्वरका सामु व्यवस्था सुन्नेहरू धर्मी गनिँदैनन् तर व्यवस्था पालन गर्नेहरू चाहिँ धर्मी ठहरिनेछन्। किनभने जब अन्य जातिहरूले जससँग व्यवस्था छैन स्वभावैले व्यवस्थामा भएका कुराहरू गर्दछन्, तब तिनीहरूसँग व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्। तिनीहरूले आफ्नै हृदयहरूमा व्यवस्थाको काम लेखिएको देखाउँछन्। तिनीहरूको विवेकले पनि गवाही दिन्छ र तिनीहरूका विचारहरूले आपसमा दोषी वा निर्दोष ठहराउँछन्। त्यो दिन जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। त्यसैले हामी यो खण्डमा चाहिँ अब बाह्रवटा न्याय सिद्धान्तहरू हेर्नेछौँ जसद्वारा परमेश्वरले न्याय गर्नुहुन्छ। सबभन्दा प्रथम चाहिँ के भने, धर्मी न्यायकर्ता परमेश्वरका सामु नैतिक मानिसलाई पनि कुनै बहाना छैन भन्ने कुरा रोमी 2:1 चाहिँ जुन कुनै बहाना छैन भनेर अनुवाद गरिएको छ यसको अर्थ चाहिँ हो निरुत्तर हुनु अर्थ आफ्नो विषयमा सफाई दिने कुनै कुरा नै नहुनु उसको मुख नै चुप हुनु रोमी 1:20 चाहिँ सृष्टि पूजक पनि यसरी नै बहाना रहित भएको कुरा हामीले अध्ययन गर्यौं यसको मतलब अब यो नैतिकवान मानिससँग पनि भन्ने कुरा केही छैन उसको मन मुख बन्द गरिएको छ ऊ दोषी छ र दोषी छु भनेर उसलाई थाहा पनि छ अब यस पदमा कस्तो खालको व्यक्तिको चर्चा गरिएको छ यहाँ भन्नेछ त्यो व्यक्तिको बारेमा जसले चाहिँ अर्काको न्याय गर्दछ भनेको अर्काको काम कुरालाई चाहिँ दोषी ठहराउँदछ त्यसैले यहाँ चाहिँ एउटा नैतिकवादी मानिसको चर्चा गरिँदैछ नैतिकवादी भन्नाले चाहिँ एउटा मान्छे जसले चाहिँ नैतिक विवेचना गर्न सक्छ विवेचना भनेको चाहिँ असल खराब छुट्याउन सक्नु ऊ त्यस्तो व्यक्ति हो त्यसैले नैतिक आधारमा नै यो खराब हो तिमीले खराब गर्यो गलत हो तिमीले गलत गर्यो भन्न सक्ने अब नैतिकवादी र सृष्टि पूजकको बीचमा भिन्नता चाहिँ छ है रोमी 1:32 अनुसार हिजो अध्ययन गर्यो है जहाँ लेखेको छ यस्ता यस्ता काम गर्नेहरू मृत्युदण्ड पाउन लायक हुन्छन् भन्ने परमेश्वरको न्याय जानी जानिकन पनि तिनीहरू ती काम नै गर्दछन् त्यो मात्र होइन तर यस्ता काम गर्नेहरूसँग तिनीहरू के पनि हुन्छन् त्यो वर्गले चाहिँ त्यस्तो गर्न चाहिँ उनीहरू अरूले गर्दाखेरि पनि समर्थन गर्छन् सृष्टि पूजकको त्यो वर्गलाई तर नैतिकवादी मान्छेले चाहिँ के गर्छ भने पापी आचरणको चाहिँ निन्दा गर्छ र न्याय गर्छ यो गर्नु हुँदैन भन्छ उसले चाहिँ है अब नैतिकवादीले चाहिँ अर्काको पापी आचरण देखेर उसलाई दोषी ठहराउँछ तर समस्या के भने ऊ आफै पनि त्यही कुराको दोषी छ है भन्नुपर्दाखेरि चाहिँ उसले आफैलाई दोषी ठहराएको हुन्छ वास्तवमा अब यो आधारभूत तथ्यलाई चाहिँ विभिन्न उदाहरणहरू बाइबलमा हेर्न सक्छौँ है त्यसमध्ये चाहिँ हामी एउटा हेरौँ है दाउदको जीवनमा उसले चाहिँ बाथशीबासँग व्यभिचार गरेको थियो नातान अगमवक्ता उसका आएर चाहिँ उसलाई सोझै तिमीले यो गर्यो भनेर भन्नुको सट्टामा उसलाई एउटा कथा बतायो एकचोटि पल्टाउँदा 2 Samuel 12:10 अनि हामी 1-9 पढ्नेछौ नाथान अगमवक्ताले चाहिँ दाउदलाई यसरी भन्छन् अनि परमप्रभुले नातानलाई दाउद कहाँ पठाउनु भयो अनि तिनी उनी कहाँ आएर उनलाई भने एउटा शहरमा 2 मानिसहरू थिए एकजना धनी र अर्को चाहिँ गरीब त्यस धनी मानिससँग अति धेरै भेडा बाख्राहरू र गाई बस्तुहरू थिए तर यस गरीब मानिससित आफूले किनेर स्याहारेको एउटा भेडाको पाठी बाहेक केही थिएन अनि त्यो उससँग र उसका छोराछोरीहरूसँग एकसाथ बढेर ठूलो भएको थियो त्यसले उसको खानेकुराबाट खाने गर्थ्यो उसको कचरोबाट पिउने गर्थ्यो उसको छातीमा एकसाथ सुत्थ्यो र उसका निम्ति छोरी तुल्य थियो अनि त्यस धनी मानिस कहाँ एउटा यात्री आयो अनि त्यसले आफू कहाँ आएको यात्रीका निम्ति तयार गरिदिनलाई आफ्ना भेडा बाख्राहरू र आफ्ना गाई वस्तुहरूबाट लिएन तर जोगाएर राख्यो तर यस गरीब मानिसको पाठी लिएर त्यसलाई आफू कहाँ आएको मानिसका निम्ति तयार गरिदियो तब दाउदको क्रोध त्यस मानिसप्रति ज्यादै दम्कियो अनि उनले नाथानलाई भने परमप्रभुको जीवनको कसम यस्तो काम गर्ने त्यो मान्छे निश्चय भन्नेछ अनि त्यसले यस पाठीको 4 गुणा फिर्ता दिनुपर्छ किनभने त्यसले यस्तो काम गर्यो र त्यसले दया देखाएन तब नाथानले दाउदलाई भने त्यो मानिस तपाईँ नै हुनुहुन्छ परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ मैले तिमीलाई इजरायलमाथि राजा अभिषेक गरे र मैले तिमीलाई साउलको हातबाट छुटकारा दिलाए अनि मैले तिमीलाई तिम्रा मालिकको घर र तिम्रा मालिकका पत्नीहरू तिम्रो छातीमा दिए साथै तिमीलाई इजरायल र यहुदाको घराना पनि दिए अनि यो थोरै भयो भने म तिमीलाई यस्ता यस्ता थोकहरू थपिदिने थिएँ उहाँको दृष्टिमा खराबी गर्न तिमीले किन परमप्रभुको आज्ञालाई तुच्छ ठान्यो तिमीले हित्ती उरी यहालाई तरवारले मारेका छौ उसकी पत्नीलाई आफ्नी पत्नी तुल्याएको छ र उसलाई अम्मोनियरको तरवारले मारेको छ। दाउद आफ्नै वचनले दोषी ठहरियो। त्यसैले यसबाट यस सिद्धान्त हामीले सिक्छौं के भने अर्काको पाप हामीले सजिलै देख्न सक्छौं भने हामी आफैमा पनि त्यो पाप छ, अर्थात पापसित हामी राम्ररी परिचित छौं। अनि याद गर्नु जहिले पनि हामीले चाहिँ कसैलाई एउटा औंला ठडाउँदा चाहिँ तीनटा औंलाले चाहिँ हामीलाई नै दोषी ठहराइरहेको हुन्छ है। अनि रोमी दुईको एकको तात्पर्य यही नै हो। अब रोमी दुईको दुईमा हामी पढ्नेछौ, अनि पढ्न अगाडि दोस्रो न्याय सिद्धान्त यहाँ देख्न लागिरहेको छ। त्यो चाहिँ के भने परमेश्वरको न्याय यो पद अनुसार सत्यता अनुसार हुन्छ लेखेको छ, तर हामी जान्दछौ यस्ता यस्ता काम गर्नेहरूको विरोधमा परमेश्वरको न्याय के अनुसार हुन्छ, सत्यता अनुसार। यहाँ भन्दैछ तर हामी जान्दछौ भनेको हामी निश्चित छौ यस कुरामा है। एउटा मान्छे यदि ऊ न्यायाधीश छ भने उसले चाहिँ गवाहीहरूको आधारमा चाहिँ उसले ठिक न्याय गर्न खोज्नुपर्छ, तर परमेश्वर न्यायाधीश चाहिँ उहाँलाई गवाहीहरू नै चाहिँदैन। किन? किन उहाँ नै प्रत्यक्षदर्शी हुनुहुन्छ, हरेक व्यक्तिले बोलेको कुरा, सोचेको कुरा, गरेको काम एक एक देख्नु भएको छ, उहाँको आँखाको सामु सबै कुरा खुल्ला र नाङ्गा छन् भनेर लेखेको छ हिब्रू 4:12-13 पदहरूमा। अरू कुरा मानव न्यायाधीशले त विभिन्न सुनेर पनि उसले भङ्ग्याउन सक्छ न्यायलाई, तर न्याय धर्मी परमेश्वरले चाहिँ नभङ्ग्याइकन न्याय गर्नुहुन्छ। त्यसैले परमेश्वरको न्याय सधैँ के अनुसार हुन्छ, सत्यता अनुसार हुन्छ भन्ने कुरामा हामी ढुक्क रहन सक्छौ। तेस्रो न्याय सिद्धान्त यो खण्डमा के छ भने परमेश्वरको न्यायबाट उम्किन असम्भव छ। रोमी 2:3 अनि हे मानिस तिमी यस्ता यस्ता काम गर्नेहरूको न्याय गर्छौ र आफैले पनि त्यही गर्छौ त के तिमी परमेश्वरको न्यायबाट उम्किने छु भने भन्ने सम्झन्छौ। यो प्रश्नको निसन्देह जवाफ चाहिँ के हो, अह उम्किने बाटो छैन। यदि कुनै व्यक्तिले म उम्किन सक्छु होला भनेर सोच्दैछ भने उसले गलत सोच्दैछ। त्यस्तो अच्युत अपराध भनेपछि अपराध गरेर पनि उम्कन खोज्छन् मान्छेहरू होइन, एकदम त्यस्तो अपराध छैन परमेश्वर सामु, सबै नै उम्कन नसक्ने अवस्थामा छ भन्दैछ ईश्वरीय न्यायबाट। अर्को न्याय सिद्धान्त यहाँ के देख्छौ भने चौथोमा मानिसहरू चाहिँ परमेश्वरबाट भाग्न खोज्नु हुँदैन, बरु उल्टो परमेश्वर कहाँ भाग्नु पर्थ्यो भनेको पश्चाताप गरेर उहाँको आउनुपर्छ। यो चाहिँ 4 यसरी लेखेको छ, वा परमेश्वरको दयाले तिमीलाई पश्चातापतिर डोर्याउँछ यो नजानिकन के तिमी उहाँका कृपा सहनशीलता र धीरज रूपी धनलाई तुच्छ ठान्दछौ भनेछ। यहाँ तीनटा कुराहरू, परमेश्वरको कृपा, परमेश्वरको सहनशीलता र परमेश्वरको धीरज रूपी धन अथवा धैर्य भन्दैछ। कृपा भन्नाले चाहिँ सबै मानिसहरूलाई परमेश्वरले दया गर्नुहुन्छ भन्ने कुरा है, असल र खराब दुवैमाथि परमेश्वरले वर्षा पठाउनुहुन्छ, धर्मी अधर्मी दुवैलाई परमेश्वरले उनीहरूमाथि घाम उदाइदिनुहुन्छ होइन, Matthew 5:45। अनि संसारको सबै मानिसहरूले बर्सात पाउँछन्, असल असल ऋतुमा फलहरू उनीहरूले खान पाइरहेका छन्, परमेश्वर दयालु हुनुहुन्छ। अनि अर्को चाहिँ सहनशीलता, यो भनेको चाहिँ परमेश्वरले आफ्नै क्रोधलाई र उहाँले दण्ड दिनुपर्छ भन्ने कुरालाई चाहिँ लगाम लगाएर राखिसक्नु भएको छ। सहनशीलता, आफ्नो न्यायलाई नै समातेर राख्नु भएको छ, तुरुन्त न्याय गरिरहनु भएको छैन। परमेश्वर आफ्नो सजाय दिन चाहिँ एकदम ढिलो हुनुहुन्छ, उहाँले पापको तत्काले तुरुन्तै न्याय गरेको भए को टिक्न सक्थ्यो, त्यसैले उहाँको सहनशीलता। तेस्रो कुरा चाहिँ उहाँको धीरज भनेछ, धैर्य भनेको चाहिँ धेरै समयपछि मात्र रिसाउनु, रिसाउनलाई ढिलो हामी हुनुपर्छ जसरी भनेको छ। अब यसको मतलब चाहिँ परमेश्वर कहिले रिसाउनुहुन्न भनेको होइन, तर यसको मतलब उहाँ रिसाउनुमा ढिलो हुनुहुन्छ भन्ने चाहिँ हो। तर पनि उहाँको धैर्य चाहिँ सधैँको लागि चाहिँ होइन, यसको पनि सीमा छ, अनि उहाँले न्याय गर्नैपर्छ एक दिन। त्यसैले अब परमेश्वर कृपालु, सहनशील र धैर्यवान हुनुहुन्छ भन्ने कुराले चाहिँ मान्छेलाई के गराउनु पर्ने भन्दैछ यो पदले, केतिर डोर्याउनु पर्ने? चार पदमा पश्चातापतिर डोर्याउनु पर्ने। मान्छे त परमेश्वरतर्फ दगुर्नु पर्ने हो है उहाँको कृपा पाउनलाई, तर उल्टो मानिसहरूले चाहिँ के गर्छन्? परमेश्वरलाई तिरस्कार गर्छन्, तुच्छ ठान्छन्, अनि आफ्नो हृदयहरूलाई कठोर बनाउँछन्, पश्चाताप गर्न मान्दैन छ नि। अहिले चाहिँ परमेश्वरको प्रबन्धमा है, अनि हामीले प्रबन्धहरूको अध्ययन गर्नेछौँ कुनै दिन प्रभुको इच्छामा। अहिले चाहिँ अनुग्रहको प्रबन्ध हो, जसमा चाहिँ परमेश्वरले आफ्नो उद्धारता, आफ्नो अनुग्रह, आफ्नो कृपा सबै मानिसहरूमा प्रशस्त गरी देखाइरहनु भएको छ, तरै पनि मानिसहरू पश्चाताप गर्न मान्दैन। यो त अनुग्रहको समय हो, याद गर्नुहोस्। कुनै पनि घडी चाहिँ साँचो विश्वासीहरू उठाइ लगिनेछन् र्याप्चरमा, त्यसपछि सात वर्षको संकष्टकाल आउनेछ। त्यो संकष्टकालको समयमा चाहिँ परमेश्वरको अब अर्कै गुणहरू उहाँले देखाउनुहुन्छ, उहाँको कठोरता देखाउन थाल्नुहुन्छ, उहाँको न्याय र उहाँको महामारीहरू मानिसहरूमा माथि प्रशस्त गरी बर्सिनेछन्। अनि के गर्नेछन् मानिसहरू? पश्चाताप गर्नेछन् त होइन, मानिसहरू पश्चाताप गर्न राजी हुने छैनन् त्यस बेला पनि। एकचोटि प्रकाश नौ अध्यायमा हेर्नुहोस् त, परमेश्वरको प्रकाशको नौ अध्यायमा संकष्टकालको समयमा आइपरेका विपत्तिहरू, महामारीहरू, न्यायहरू देखेर के गर्छन् मानिसहरू? प्रकाश नौको बीस र एक्काइस, तर यी महामारीहरूद्वारा नमारिएका बाँकी मानिसहरूले दुष्ट आत्माहरूलाई र सुनका, चाँदीका, पित्तलका, ढुङ्गाका र काठका मूर्तिहरूलाई पूजा नगरौं भनी आफ्ना हातहरूका कामहरूबाट अझै पश्चाताप गरेनन्, जुन मूर्तिहरू न देख्न, न सुन्न, न हिँड्न सक्छन्, अनि न त आफ्ना हत्या गर्ने कामहरूबाट, न त आफ्ना टुनामुना गर्ने धन्दाहरूबाट, न त आफ्ना व्यभिचारहरूबाट, न त आफ्ना चोरी गर्ने कामहरूबाट तिनीहरूले पश्चाताप गरे। तैपनि कोही कोहीले पश्चाताप गर्छन्, र एउटै व्यक्तिले पनि पश्चाताप जब गर्छ, चाहे यो अनुग्रहको युगमा, चाहे पछि संकष्टकालको कालखण्डमा, त्यतिखेर चाहिँ स्वर्गमा ठूलो के हुन्छ? आनन्द हुन्छ है जब एकजनाले पश्चाताप गर्छ। रोमी दुईमा फर्केर जाउँ। अब परमेश्वरको पाँचौं न्याय सिद्धान्त पाँच पदमा हेर्न लागिरहेको छ। त्यो चाहिँ के हो भने अधर्मीहरूको अन्तिम न्यायको दिन चाहिँ अझ पनि भविष्यमा छ, त्यो आइरहेको छ। दुईको पाँचमा, रोमी दुईको पाँचमा, तर तिम्रो कठोरता र पश्चातापी नहुने हृदय अनुसार तिमीले आफ्ना निम्ति क्रोध थुपारिरहेका छौ। क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने दिनका लागि, यस न्यायको दिनलाई चाहिँ के दिन भनेको रहेछ? क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने दिन। अधर्मीहरूको अन्तिम न्यायको त्यस दिनलाई चाहिँ दोस्रो पत्रुस तीनको साथमा पनि हेरौँ, त्यहाँ चाहिँ कसरी बयान गरेको छ हेरौँ। दोस्रो पत्रुस तीनको साथ, पत्रुसले यसरी बयान गर्छन्, दोस्रो पत्रुस तीनको साथमा, तर त्यही वचनद्वारा अहिलेका आकाशहरू र पृथ्वी जो गाइएका छन् न्यायको दिन र भक्तिहीन मानिसहरूका विनाशका लागि आगोले, आगोको निम्ति साँचिएका हुन्। अनि त्यो दिन चाहिँ प्रकाश बीस अध्यायमा चाहिँ ठूलो सेतो सिंहासनको न्यायको रूपमा बयान गरेको छ। प्रकाश बीस अध्यायको एघारदेखि पन्ध्र,
प्रकाश 20 को 11 15 मा पढ्छ अनि मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखे जसको सामान्यबाट पृथ्वी र आकाश भागे अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाइएन अनि मैले दुवै साना र ठूला मरेकाहरूलाई परमेश्वरको सामु उभिरहेका देखे अनि पुस्तकहरू खोलिए अनि अर्को पुस्तक खोलियो जो जीवनको पुस्तक हो अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट मानिसहरूको न्याय तिनीहरूका कामहरू अनुसार गरियो अनि समुद्रले त्यसभित्र भएका मरेकाहरूलाई दिइहाल्यो अनि मृत्यु र नरकले तिनीहरूभित्र भएका मरेकाहरूलाई दिइहाले अनि तिनीहरूका कामहरू अनुसार तिनीहरू हरेकको न्याय गरियो अनि मृत्यु र नरक आगोको झीलभित्र फ्याँकिए यो दोस्रो मृत्यु हो अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन त्यो आगोको झीलभित्र फ्याँकियो अब यो रोमी 2:5 भएको केही शब्दहरूलाई हामी विचार गरौं पहिला चाहिँ यहाँ भनेको छ तिम्रो कठोरता भनेको छ मान्छेले परमेश्वरको कृपा सहनशीलता र धैर्यलाई जति व्यवस्था गर्छ बेवास्ता गर्छ त्यति नै उसको हृदय के हुन्छ झन्झन कठोर हुन्छ फारोको हृदय झन्झन कठोर हुने गए त्यहाँ चाहिँ परमेश्वरले उसलाई न्यायको चेतावनी दिँदै हुन्थ्यो यहाँ त परमेश्वरले दया कृपा सहनशीलता प्रति नै तुच्छ ठान्न थालेपछि झनै मानिसको हृदय कति कठोर बन्छ दोस्रो चाहिँ पश्चतापी नहुने हृदय भनेछ भनेको मतलब चाहिँ पश्चताप गर्न नमानेको भनेको एकचोटि विचार गरौँ क्रुसमा प्रभु यीशु टाङ्गिँदाखेरि दुईटा हत्याराहरू टाङ्गिएका थिए एउटाले त पश्चताप गर्यो तर अर्कोले चाहिँ पश्चताप गर्न मानेन पश्चताप गर्न सक्थ्यो त्यसको मतलब पश्चताप नहुने भनेको चाहिँ पश्चतापै गर्न नमिल्ने भने होइन पश्चताप गर्न नचाहने भनेको अनि त्यसपछि यहाँ लेखेको छ तिमीले आफ्ना निम्ति क्रोध थुपारिरहेका छौ ओहो क्रोध थुपारिरहेका छन् क्रोधको लोभ गर्नेहरू भनौँ है मानिसहरूले धन थुपार्छन् धनको लोभ गरेर अनि हामी विश्वासीहरूले चाहिँ स्वर्गमा हाम्रो के थुपार्नुपर्छ भनेछ हाम्रो धन थुपार्नुपर्ने तर यी मानिसहरूले चाहिँ आफ्नो निम्ति स्वर्ग बाटोको क्रोध चाहिँ थुपारिरहेका छन् कस्तो भयंकर बयान छ यहाँ अर्थात त्यो अन्तिम न्यायको दिनको लागि झन्झन झन्झन उनीहरूको दण्डलाई चाहिँ बढाउँदैछन् संचय गरिरहेका छन् परमेश्वरको अर्को न्याय सिद्धान्त नम्बर 6 चाहिँ के हो भने परमेश्वरको न्याय चाहिँ पूर्णतया धर्ममय हुन्छ किनभने यही पदमा चाहिँ लेखेको छ परमेश्वरको धर्ममय न्यायको प्रकट हुने दिन भनेछ यसको मतलब परमेश्वर जो न्यायकर्ता हुनुहुन्छ उहाँले चाहिँ भूल गर्नुहुन्न गल्ती गर्नुहुन्न याद छ तपाईँलाई सदोम र गमोराको नाश गर्ने बेलामा परमेश्वरले अब्राहमलाई खबर दिनुभयो पूर्व सूचना लोत त्यही थियो अनि अब्राहमले प्रार्थना गर्न थाल्यो अनि अब्राहमले लोतको लागि प्रार्थना गर्दाखेरि चाहिँ के भने एकचोटि हेरौँ त हामी उत्पत्ति 18 अध्यायको 25 पदमा उत्पत्ति 18 अध्यायको 25 पदमा अब्राहमलाई थाहा थियो परमेश्वर धर्ममय न्याय गर्नुहुन्छ भनेर 18:25 यस प्रकारले दुष्टको साथमा धर्मी जनलाई भनेको लुतलाई मार्ने काम तपाईँबाट कदापि नहोस् अनि धर्मी पनि दुष्ट जस्तै हुनुपर्ने कुरा तपाईँबाट कदापि नहोस् के सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र अवश्य तपाईँले त उचित न्याय गर्नुहुन्छ अब्राहमलाई थाहा थियो अर्थात् ईश्वरीय न्यायकर्ता परमेश्वरले चाहिँ कुनै पनि कुरा फैसला सुनाउँदा त्यो जहिले पनि ठिक हुन्छ सजाय पनि ठिकै हुन्छ सही हुन्छ अनि हरेक जो नरकको भागीदार हुन्छ उनीहरू पूर्ण रूपमा त्यसको लायक भएकाले नै त्यहाँ हुन्छ अब रोमीको पुस्तकमा अर्को न्याय सिद्धान्त अब नम्बर 7 चाहिँ के हो भने परमेश्वरको न्याय चाहिँ न्यायोचित हुन्छ भनेको चाहिँ हरेक मानिसले जस्तो पाउन योग्य छ ठिक त्यस्तै पाउनेछ किनभने यहाँ 6 पदमा लेखेको छ परमेश्वरले हरेकलाई उसका कामहरू अनुसार प्रतिफल दिनुहुनेछ प्रकाश 20 पनि घरिघरि पढ्यौं उनीहरूको कामहरू अनुसार सिद्ध इन्साफले यसरी नै काम गर्छ। परमेश्वरले मानिसको कामको लेखाजोखा गर्नुहुन्छ र त्यही अनुसारको दण्ड दिनुहुन्छ। यसको मतलब चाहिँ अपराध जस्तो छ ठ्याक्कै त्यसलाई सुहाउने न्याय चाहिँ उहाँले दिनुहुन्छ। अनि मानिसले चाहिँ आफूले पाउने पर्ने प्रतिफल नै पाउने हो, चाहे असल चाहे खराब। सिद्धान्त चाहिँ यो हो। अब यो सिद्धान्त चाहिँ धेरै ठाउँमा बाइबलमा सिकाएको छ, तर एउटा चाहिँ हामी हेरौँ, जस्तो कि न्यायकर्ताको पुस्तकमा एउटा अविश्वासी राजाले भनेको कुरा, न्यायकर्ताको एक अध्यायमा, यो चाहिँ यहोशूको समय पछिको कुरा हो। इजरायलले चाहिँ प्रतिज्ञा गरेको देश कब्जा गर्दै आएका थिए, अनि एकजना अदोनी बेजेक भन्ने राजा थिए, अनि एउटा कनानी राजा। अनि इजरायलीहरूले के गरे हेर्नुहोस् त, छपदमा, तर अदोनी बेजेक भागे र उनीहरूले तिनलाई खेदेर तिनलाई पक्रे, एकको छपद, र तिनका हातका र तिनका खुट्टाका बुढी औलाहरू काटिदिए। त्यहाँसम्म पढ्दाखेरि के गरेको होला जस्तो लाग्ला हामीलाई। तर सात पदमा त्यो राजाले भन्छ, मैले ठिक उचित फल पाएको हुँ भन्छ। हेर्नुहोस् त सात पद, अनि अदोनी बेजेकले भने, आफ्ना हातका र आफ्ना खुट्टाका बुढी औलाहरू काटिएका 70 राजाहरूले मेरो टेबल मनी टुक्रा टाक्री टिप्थे, जस्तो मैले गरेको थिएँ त्यस्तै परमेश्वरले मसित बदला लिनु भयो। यसरी परमेश्वरले चाहिँ एकदम न्यायचित न्याय गर्नुहुन्छ। परमेश्वरलाई हामीले एकछिन यहाँ रोकेर चाहिँ धन्यवाद दिनुपर्छ कि केवल उहाँ इन्साफको मात्र परमेश्वर हुनुहुन्न, तर उहाँ चाहिँ अनुग्रहको परमेश्वर पनि हुनुहुन्छ। इन्साफ अनुसार पापको न्याय गरिनै पर्छ, दण्डित हुनै पर्छ, तर अनुग्रह अनुसार चाहिँ पापलाई क्षमा गर्न सकिन्छ, माफ गर्न सकिन्छ। पञ्चसङ्ग्रह 103 छ, यो सुन्दर खण्डलाई हामी विचार गर्न सक्छौँ। पञ्चसङ्ग्रह 103 तीन पदमा चाहिँ यसरी लेखेको छ, उहाँले तिम्रा सबै अधर्महरू क्षमा गर्नुहुन्छ, उहाँले तिम्रा सबै रोगहरू निको पार्नुहुन्छ। हो, परमेश्वर न्यायको परमेश्वर हुनुहुन्छ, तर उहाँ अनुग्रहको परमेश्वर पनि हुनुहुन्छ। आठ पदमा हेर्नुहोस् त, परमप्रभु दयालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ। परमेश्वरको अनुग्रहको कारणले मात्र यो 10 पदमा भएको कुरा सत्य हुन्छ। हेर्नुहोस् त 103:10, उहाँले हामीसँग हाम्रा पापहरू अनुसार व्यवहार गर्नुभएको के छ शब्द छैन, न त हाम्रा अधर्म अनुसार हामीलाई बदला दिनुभएको छ। सुसमाचारको उद्देश्यको सत्यता यही हो कि परमेश्वरले आफ्नो न्याय, आफ्नो धर्ममा न्यायलाई अलिकति पनि सम्झौता नगरिकन परमेश्वर चाहिँ पापी व्यक्तिहरूप्रति अनुग्रही बन्न सक्नुहुन्छ, कारण प्रभु येशु ख्रीष्ट ती पापहरूको निम्ति मर्नुभयो। यसरी परमेश्वरले हाम्रो पापहरू अनुसारको व्यवहार चाहिँ कोसँग गर्नुभएछ, ख्रीष्टसँग गर्नुभयो। परमेश्वरले ख्रीष्टलाई हाम्रा पाप अपराध अनुसार प्रतिफल दिइसक्नुभयो। उहाँले आफ्नो न्याय र क्रोध चाहिँ प्रभु येशु आफ्नो प्रिय पुत्रमाथि खन्याउनु भएको हुनाले पुत्रमाथि विश्वास गर्ने एउटा पापीलाई परमेश्वरले सित्तैमा धर्मी ठहराउन सक्नुहुन्छ र साथै आफू धर्मी पनि रहिरहनुहुन्छ। अब यो कुरा चाहिँ पावलले रोमी 3:4 अध्यायमा चाहिँ बताउन लागिरहेछ। हाम्रो परमेश्वरलाई धन्यवाद होस्। फर्केर जाउँ रोमी 2 अध्यायमा। अब परमेश्वरको न्याय सिद्धान्त नम्बर 8 हेर्न लागिरहेका छौँ। यस अन्तर्गत चाहिँ हामी के हेर्छौँ भने, खराब गर्नेलाई परमेश्वरले दण्ड दिनुहुन्छ र असल गर्नेलाई इनाम दिनुहुन्छ। त्यो कुरा रोमी 2 अध्यायको 7-10 पदमा हामी पढ्नेछौ। धीरजसँग असल काममा लागिरहँदै महिमा आदर र अमरताको खोज गर्नेहरूलाई अनन्त जीवन, तर जो झगडालु छन् र सत्यता पालन गर्दैनन् तर अधर्म पालन गर्दछन् तिनीहरूमाथि रिस र क्रोध। दुष्ट काम गर्ने हरेक मानिसको हरेक प्राणमाथि संकष्ट र वेदना, पहिले यहुदीमाथि र ग्रीकमाथि पनि। तस्पत तर असल काम गर्ने हरेक मानिसलाई महिमा, आदर र शान्ति, पहिले यहुदीलाई र ग्रीकलाई पनि। अब यो सातदेखि दश पदको जुन तरिकाले यो भाषामा चाहिँ यो रचना छ, यो संरचनालाई चाहिँ व्याकरणमा चाहिँ प्रतिपसादृश्य अथवा विपरीत समानान्तरता भनिन्छ। यसो एकचोटि हेर्नुहोस् त है, जस्तो कि यहाँ मेरो हातले दर्शन खोज्छु, सात पद, आठ पद, नौ पद, दश पद गएको छ होइन। यहाँ चाहिँ के छ भने सात पद यहाँ छ, आठ पद र नौ पद चाहिँ एकातिर राखे जस्तो गर्नुहोस् होइन। सात अनि आठ र नौ अनि दश यता आउँछ भनेपछि सात र दशलाई चाहिँ क क भनौँ, नौ र दश चाहिँ ख ख है। त्यसैले सात र दश पद एउटै कुरा, एउटै व्यक्तिहरूको विषयमा कुरा गर्दैछ अनि नौ र दश चाहिँ एउटा अर्को खालको वर्गको विषयको कुरा गर्दैछ है। अनि यस्तो चाहिँ पावलले ठाउँ ठाउँमा प्रयोग गरेका छन्। अनि अब यो शब्दको परिभाषा हेरौँ है। पहिलो सुरु चाहिँ छ पदको अन्तिम शब्दलाई हेरौँ त, परमेश्वरले हरेकलाई उसका कामहरू अनुसार प्रतिफल, अनि त्यसपछि के शब्द छ, दिनुहुनेछ। यो शब्दको अर्थ चाहिँ फिर्ता दिनु, भुक्तानी गर्नु है, प्रतिफल दिनु, अथवा जसले जे कमाएको छ उसलाई त्यही दिनु भनेको है, उसले कमाएको चिज दिँदै हुनेछ न्यायमा। त्यसपछि सात पद फेरि आठ पदमा चाहिँ तर जो झगडालु छन् भनेको छ। यो शब्दको अर्थ चाहिँ याद गर्नु, स्वार्थी भनेको आफ्नै भलाइ खोज्ने व्यक्ति भन्न खोजेको यो यो खास यो शब्दको अर्थ। अनि नौ पदमा पहिले यहुदीमाथि है यो न्याय आउनेछ अरे, किन यहुदीहरूमाथि पहिले न्याय आउनेछ। अब एउटा सिद्धान्त छ है, लुका बाह्रको अठचालिसमा हेरौँ त, पहिले यहुदीमाथि। हिजो हामीले अध्ययन गऱ्यौँ सुसमाचार चाहिँ पहिले यहुदीलाई सुनाइनु पर्थ्यो, तर न्याय पनि पहिले यहुदीमाथि भनेछ। आत्मिक सिद्धान्त के छ भने परमेश्वरको लुका बाह्रको अठचालिसमा यहाँ पढ्छौं, तर जसले जानेको थिएन र कोरा खाने लायकका कामहरू गर्यो त्यसले थोरै कोरा खानेछ। सिद्धान्त यहाँ छ अब, किनभने हरेक जसलाई धेरै दिएको छ त्यसबाट धेरै लिइनेछ र जसलाई धेरै सुम्पिएको छ त्यसबाट तिनीहरूले बढ्ता माग्नेछन्। यहुदीहरूलाई धेरै दिएको थियो, उनीहरूलाई लिखित प्रकाश वचन दिएको थियो, उनीहरूलाई प्रतिज्ञाहरू बाचाहरू, उनीहरूलाई भेट हुने पाल, उनीहरूलाई पुजारीहरू, ओहो उनीहरूलाई कैयौं कुराहरू दियो जो अन्य जातिहरूलाई दिएन। त्यसले जसलाई बढ़ी दिएको छ उसको दायित्व अथवा जिम्मेवारी पनि धेरै नै हुन्छ। यस हामी आफैलाई विचार गरौं है, जति प्रकाश जति सत्यता हामीले जान्न पाएका छौँ है, त्यो पाएर हामीले के गर्यौं त, यसको जवाफ त हामीले दिनुपर्छ एक दिन है। परमेश्वरले हामीलाई त्यसरी सोध्नु अनुचित कुरा होइन, जे मैले दिएँ तिमीलाई जिम्मामा तिमीले के गर्यौ। सुसमाचारको एउटै पनि त्यहाँ गवाह, एउटै मण्डली छन्, एउटै विश्वासी नभएको कुनै एउटा अनुकण्ठा ठाउँ सोचौं, नेपालमै पनि छन् त्यस्तो ठाउँ, त्यहाँ भएको एउटा अविश्वासीलाई भन्दा मानव यहीँ काठमाडौँमा बाइबलले शिक्षा सिकाइने एउटा मण्डलीको नजिकै बस्ने एउटा घरमा भएको व्यक्ति एउटा अविश्वासीलाई सोच्छौँ, अब कसको बढी जिम्मेवार अथवा को बढी जवाबदेही छ। यहीँ बस्ने काठमाडौँमा उसले चाहिँ धेरै सुन्न मौका थियो, त्यहीँ नजिक भजन गाइरहेको सुन्थ्यो, त्यहीँ उसले पर्चा पाएको थियो, त्यहीँ विश्वासीहरू जुटिरहेको उसले देखिरहेको थियो, उसको जवाबदेही त बढी हुन्छ। त्यसले जसलाई बढी अवसर दिन्छ उसलाई परमेश्वरले उत्तिकै कडासँग न्याय पनि गर्नुहुन्छ। अनि त्यसैले पहिले यहुदीहरूलाई, अब यो खण्ड जुन सातदेखि दशमा चाहिँ यसो पढ्दाखेरि एउटा समस्या देखिन्छ, एउटा एउटा भनौँ ईश्वर शास्त्रीय समस्या, कसरी यो अर्थ लगाउने। यहाँ त पावलले असल काम गरेर अनन्त जीवन पाइन्छ जस्तो कुरा गरे जस्तो देखिँदैन, जस्तो देखिन्छ सरसरी पढ्दाखेरि। अनन्त जीवन पाउन मैले के गर्नुपर्छ भन्दाखेरि त पावलले त अनन्त जीवन पाउन असल काम गरेर भने जस्तो देखिन्छ, अब यसलाई बुझ्नलाई चाहिँ हामी निम्न बुधाहरूलाई विचार गरौँ. पहिलो चाहिँ के भने बाइबलमा बाइबल मुताबिक है अनन्त जीवन पाउनको लागि मान्छेले के गर्नुपर्छ थुप्रै थुप्रै ठाउँमा स्पष्ट बताएको छ. एकछिन यसो सरस्वती हामी हेरौँ योहन्नाको सुसमाचार पल्टौँ योहन्नाको 3 अध्यायमा अनि हामी 16 पदबाट शुरू गरौँ सानो लघु यात्रा है योहन्ना 3:16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो उहाँमाथि के गर्ने विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले के पाओस् अनन्त जीवन पाओस्. 36 पदमा हेर्नुहोस् अब जसले पुत्रमाथि के गर्दछ विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ जसले पुत्रलाई विश्वास गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वर क्रोध त्यसमाथि रहन्छ. 5:24 साँचो साँचो म तिमीहरूलाई भन्दछु प्रभुले भन्नुभयो जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि के गर्छ विश्वास गर्छ उसँग के हुन्छ अनन्त जीवन छ र ऊ न्यायमा पर्ने छैन तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ. 6:47 हेरौँ 6:47 साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले ममाथि विश्वास गर्दछ उसँग अनन्त जीवन छ. धेरै पल्टाउन सक्ने मान्छ हजुरहरू मैले मुक्ति पाउन के गर्नुपर्दछ पावल र सिलासले भने प्रभु येशु ख्रिस्टमाथि विश्वास गर्नुहोस् तपाईँले मुक्ति पाउनुहुनेछ. अनि अरू खण्डहरू पनि छन् जहाँ चाहिँ अनन्त जीवन चाहिँ असल काम बापत कमाइने कुरा होइन भनेको छ यो चाहिँ सित्तैको वरदान हो भनेको छ. रोमीकै पुस्तकमा छ 6:23 किनकि पापको ज्याला मृत्यु हो तर हाम्रो प्रभु येशु ख्रिस्टको अनुग्रहको वरदान चाहिँ के प्रभु येशु ख्रिस्टमा परमेश्वरको वरदान चाहिँ के हो अनन्त जीवन वरदान भनेको छ सित्तैको. FC 2:8-9 पनि किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले के पाएको छ मुक्ति पाएको छ यो तिमीहरू आफै बाटोको होइन यो चाहिँ परमेश्वरको के हो दान कामबाट होइन भनेछ. FC 2:8-9 अब रोमीकै खण्डहरूमा पनि यो हेर्नेछ हामी तर एकचोटि पल्टाउँ पनि रोमी 3:28 पावल यहाँ निष्कर्षमा पुग्ने रफ्तारमा छन् 28 पद यस कारण व्यवस्थाका कामहरू बिना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भन्ने निष्कर्षमा हामी आइपुग्छौं भनेछ. अनि 4:5 पनि तर जसले काम गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुनेमाथि के राख्छ विश्वास राख्छ उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ. अर्को एउटा पनि बुझा व्यापक भनाई मानिसको बीचमा के छ भने असल मान्छे स्वर्ग जान्छन् खराब मान्छे नरक जान्छन् मैले पनि त्यही ठान्थे पहिला तर यो गलत अवधारणा हो किनभने एक धर्मी मानिस कतिजना छन् हेरौँ रोमी 3:10 धर्मी कोही छैन है अनि खराब मानिस कतिजना छन् रोमी 3:19 सबैजना सारा संसार नै दोषी छन् भने छ. अनि यही रोमी 5:12 है यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन्. अनि प्रभु येशूले दृष्टान्तहरू बताउनु हुँदाखेरि पनि यो सत्यता सिकाउनु भयो जस्तै लुका 18 अध्यायमा महसुल उठाउने र फरिसी प्रार्थना गर्न मन्दिरमा गएको थियो. फरिसीले कसरी प्रार्थना गरे 18:11 हे परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु किनकि म अरू मानिसहरू जस्तो धुता अधर्मी व्यभिचारी जस्तो छैन न त यो महसुल उठाउने जस्तो नै छु म हप्तामा 2 पल्ट उपवास बस्छु जति कमाउँछु ती सबैको दशांश दिन्छु भनेर उसले प्रार्थना गरे. तर प्रभु येशूले के भन्नुभयो 14 पदमा म तिमीहरूलाई भन्दछु त्यो अर्को होइन तर यही नै भनेको महसुल उठाउने नै धर्मी ठहरियो उसले चाहिँ आफ्नो छाती पिटेर चाहिँ हे परमेश्वर म पापीमाथि दया गर्नुहोस् भनेर प्रार्थना गरेको थियो र प्रभुले भन्नुभयो यही नै मानिस धर्मी ठहरिएर तल आफ्नो घरतिर गयो किनकि हरेक जसले आफूलाई उचाल्छ त्यो होचो पारिनेछ र जसले आफूलाई होच्याउँछ ऊ उच्च पारिनेछ. त्यसैले हामीलाई के थाहा छ भने स्वर्ग चाहिँ अवश्य नै अनुग्रहले बचाइएका पापीहरूले भरिनेछ। यदि स्वर्ग प्राप्त गर्नलाई हामीले कतिको असल काम गर्यौं, कतिको योग्य बन्न सक्छौं, यस्तो कुरामा निर्भर भएको भए हामी एकजना पनि संसारको एकजना पनि स्वर्गमा हुने थिएन। अब फर्केर रोमीको दुई अध्यायको खण्डलाई विचार गरौँ। अब रोमी दुईको सातदेखि दशमा भर्खरै हामीले के गर्यौं भने यो खण्डको अर्थ बुझ्नलाई चाहिँ हामी बाइबलको अरू खण्डहरूसँग तुलना गर्यौं, जहाँ प्रष्टसाथ मुक्ति कसरी पाइन्छ भनेर हामीलाई बताइएको छ। अब यो खण्डलाई यसो हेर्न थाल्दाखेरि त हामीले के हामीलाई महसुस हुन थाल्छ भने पावलले कुन सन्दर्भमा कुरा गर्दैछन् र तपाईँहरू मलाई भन्नुहोस् त सन्दर्भ है बाइबलको व्याख्या गर्नलाई सबैभन्दा पहिलो र महत्वपूर्ण नियम चाहिँ के हो? सन्दर्भलाई ख्याल गर्ने। अब मलाई भन्नुहोस् हामीले अध्ययन गरेको यो खण्डको सन्दर्भ चाहिँ के हो? परमेश्वरको मुक्ति कि परमेश्वरको न्याय? परमेश्वरको न्यायको बारेमा उहाँले चर्चा गरिरहेछ। पावलले यो खण्ड लेख्नुको उद्देश्य चाहिँ के थियो भनेर त्यसलाई मध्य नजर राखिनु आवश्यक छ। यो खण्डमा मुक्तिको विषयलाई होइन तर न्यायको विषयलाई प्रसङ्ग बनाइएको छ। यहाँ चाहिँ मान्छेले कसरी मुक्ति पाउन सक्छ भनेर पावलले यहाँ चर्चा गरिरहेका छैन। बरु मानिसहरू पतित छन्, उनीहरू पवित्र र धर्मी न्यायकर्ता परमेश्वरको सामु दोषी छन् भन्ने कुरालाई पावल यहाँ देखाइरहेका छन्। पावलले केवल न्याय सम्बन्धी एउटा सिद्धान्तलाई यहाँ औल्याइरहेका हुन्। यो सातदेखि दश भन्नु कुन चाहिँ सिद्धान्त भने परमेश्वर खराब मानिसलाई दण्ड दिनुहुन्छ र धर्मी मानिसलाई इनाम दिनुहुन्छ। यो सिद्धान्त उसले चाहिँ बताइरहेका छन्। तर पावल यस खण्डमा चाहिँ मानिस ल त कसरी धर्मी हुन्छन् बन्न सक्छ त भनेर चाहिँ कुराको यहाँ चर्चा गरिरहेछन्। त्यो चर्चा उसले पछि गर्नेछ। रोमीको तीनको पछिल्लो भागहरू र चार अध्याय इत्यादिमा त्यसैले एकछिन विचार गर्नुहोस्। यो रोमी दुईको सातदेखि दशमा चाहिँ पावलले दुई समूहको मानिसहरूको कुरा गर्दछन्। एकातिर समूह एक छ, अर्कोतिर समूह दुई। समूह एकमा चाहिँ पद सातमा लेखेको छ धीरजसँग असल काममा लागि रहनेहरू। समूह एकमा पर्यो भनेपछि यसको विपरीतमा चाहिँ धीरजसँग असल काममा लागि नरहनेहरू छ है। अनि यो दोस्रो समूहमा चाहिँ झगडालु भनेको चाहिँ स्वार्थीहरू छन्, तर समूह एकमा चाहिँ जो स्वार्थी छैनन् छ। यतातिर चाहिँ अनि समूह दुईमा चाहिँ जोहरू सत्यता पालन गर्दैनन् भनेको छ होइन त आठ पदमा। भनेको मतलब समूह एकमा चाहिँ सत्यता पालन गर्नेहरू रहेछन्, त्यसै समूह दुईमा आठ पदमा चाहिँ अधर्म पालन गर्नेहरू भनेको छ। भनेपछि समूह एकको चाहिँ अधर्म पालन नगर्नेहरू रहेछन्। अनि समूह दुईको पद नौमा चाहिँ दुष्ट काम गर्नेहरू भनेको छ। भनेपछि समूह एकको चाहिँ दुष्ट काम नगर्नेहरू होइन। यसरी नै समूह एकको मा चाहिँ दश पद अनुसार असल काम गर्नेहरू भनेछ। भनेपछि समूह दुईको चाहिँ असल काम नगर्नेहरू होइन, समूह एक समूह दुई है। अब एकचोटि छ नि यसलाई तुलना गरौँ योहन्ना पाँच अध्यायमा। योहन्ना पाँच अध्यायमा प्रभु येशूले पनि यसरी दुई समूहमा बाँड्नु भएको थियो मान्छेलाई, जसरी यहाँ बाँडिएको छ। अनि यहाँ पनि यसरी पाउँछ योहन्ना पाँचको उन्तिस है। प्रभुले भन्नुभयो अनि भलो गर्नेहरू भनेको असल गर्नेहरू जीवनको बौरी उठाइका निम्ति र दुष्ट काम गर्नेहरू चाहिँ दण्डको बौरी उठाइका निम्ति निस्किआउनेछन्। फरक फरक बौरी उठाए, भलो गर्नेहरू जीवनका निम्ति, दुष्ट काम गर्नेहरू दण्डका निम्ति। अब छ नि जुन कठिनाई यसो हेर्दा देखिन्छ रोमी दुईको त्यो खण्डलाई, त्यसलाई सुल्झाउन चाहिँ हामीलाई मदद गर्ने एउटा खण्ड चाहिँ रोमी के अरे योहन्नाको तीन अध्याय हो। योहन्ना तीनको उन्नाइसदेखि एक्काइसमा पढौं। यहाँ पनि दुईटा समूह छ। योहन्ना तीनको उन्नाइसदेखि एक्काइस प्रभु येशूले भन्नुभयो अनि आरोप यो हो ज्योति संसारमा आएको छ। अनि मानिसहरूले चाहिँ ज्योतिलाई भन्दा बरू अन्धकारलाई प्रेम गरे, किनकि तिनीहरूका कामहरू दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र त्यसका कामहरूका दोष प्रकट नहुन् भनेर ज्योतिका आउँदैन। तर जसले सत्य काम गर्दछ ऊ चाहिँ आफ्ना कामहरू परमेश्वरमा गरिएका हुन् भनी देखा परून् भनेर ज्योतिका आउँछ भन्नेछ। यहाँ चाहिँ के देख्छ भने अर्को शब्दमा दुष्ट काम गर्नेहरू चाहिँ यहाँ के बताएछ भने यसरी भनौँ, दुष्ट काम गर्नेहरू ती हुन् जसले ज्योतिलाई घृणा गर्दछ। ज्योति भनेको को हो? प्रभु येशू स्वयं। र उनीहरू चाहिँ ज्योति कहाँ आउँदैन भनेको कसका आउँदैन? प्रभु येशू कहाँ आउँदैन है। अर्को शब्दमा दुष्ट काम गर्नेहरू चाहिँ विश्वास नगर्नेहरू हुन् परमेश्वरको दृष्टिमा। अर्कोतिर चाहिँ असल काम गर्ने भनेको चाहिँ यहाँ चाहिँ सत्य काम गर्ने, जसले सत्य काम गर्दछ भनेको चाहिँ को रहेछ? त्यो व्यक्ति हो जो चाहिँ ज्योति कहाँ आउँछ, अर्थात ऊ चाहिँ ख्रिस्ट कहाँ आउँछ। अर्को एक ठाउँमा पनि हेरौँ है, तेस्रो योहन्नामा जानुहोस् त, तेस्रो योहन्नाको पत्र 11 पद, तेस्रो योहन्नाको पत्रमा र 11 पदमा यहाँ चिठीमा यसरी लेख्छन् योहन्नाले, हे प्रिय, खराब कुराको पछि होइन तर भलो कुराको पछि लाग। जसले भलाई गर्दछ भनेको जसले असल गर्दछ ऊ कस बाटोको हो? परमेश्वरको बाटो हो। तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन। त्यसैले यहाँ भन्दैछ जसले भलाइ गर्छ ऊ परमेश्वरको बाटोको हो भनेको ऊ परमेश्वरको निजी हो, ऊ परमेश्वरबाट जन्मेको व्यक्ति हो भनेको ऊ ख्रिस्टमा विश्वास गर्ने व्यक्ति हो। तर जसले खराबी गर्छ त्यसले परमेश्वरलाई के गरेको छैन, देखेको छैन। यो भनेको के हो? पहिलो योहन्नामा जाउँ त, पहिलो योहन्ना 3 अध्यायसँग दाजौं, पहिलो योहन्ना 3:6 पदमा लेखेको छ, पहिलो योहन्ना 3:6, हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन, हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई के गरेको छैन, देखेको छैन, न त उहाँलाई चिनेको छ है। त्यसैले हामी के बुझ्छौँ भने नबचाइएको मानिसको कुरा गर्दैछ उसले, दुष्ट काम गर्ने चाहिँ एउटा मुक्ति नपाएको मान्छे हो भन्दैछ। त्यसैले यसबाट हामीले के निष्कर्ष निकाल्न सक्छौँ भने समूह 1 जुन रोमी 2:7-10 चाहिँ समूह 1 होइन 7-10 पद, त्यो चाहिँ विश्वासीलाई जनाको कुरा गरेको हो असल गर्नेहरू, र समूह 2 जो चाहिँ झगडालु इत्यादि भनेर बयान गरेको थियो उनीहरू चाहिँ अविश्वासीहरू, ख्रिस्ट कहाँ आउने इन्कार गर्नेहरू, उहाँलाई नचिन्नेहरूको कुरा गरेको हो। अनि फेरि रोमीमा पल्टौँ, अनि यहाँ चाहिँ 3:12 जहाँ चाहिँ पछि अध्ययन गर्नेवाला छन्। तर एउटा कुरा लिउँ, त्यहाँ छ, तिनीहरू सबै बाटोदेखि भड्केका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, असल गर्ने कोही छैन, एउटै पनि छैन भनेको छ। फेरि हो, हामी आफैमा कुनै पनि व्यक्ति आफैमा आफैद्वारा असल काम गर्न सक्दैन। हाम्रो सबै धार्मिक काम असल कामहरू पनि 4 सूत्र चाहिँ छन् भनेको छ। विश्वास बिना अथवा बिना विश्वास परमेश्वरलाई खुसी पार्नु असम्भव छ। अर्को शब्द भन्नुपर्दा चाहिँ मुक्ति दिने अनुग्रह बिना एउटा मानिस, मुक्ति दिने अनुग्रह नभएको भए सबै मानिस समूह 2 पर्थ्यो होइन। तर जब एकजना व्यक्तिले मुक्ति पाउँछ, ऊ नयाँ गरी जन्मिन्छ, उसको जीवनमा एउटा उद्वेगको अचम्मको काम हुन्छ। अनि के भने परमेश्वरले नै त्यो व्यक्तिलाई अब असल काम गर्न सक्ने तुल्याउनुहुन्छ। कसरी भने त्यो व्यक्तिभित्र नै अब परमेश्वर स्वयं बास गर्नुहुन्छ। फिलिपी 2 अध्याय फिलिपी 2:13 ज्यादै महत्वपूर्ण सत्यता छ यो पदमा, किनकि तिमीहरू भित्र है विश्वासी भित्र आफ्नो भनेको परमेश्वरको शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने को हुनुहुन्छ? परमेश्वर नै हुनुहुन्छ है। अनि यो पदलाई चाहिँ अझ राम्रोसँग अनुवाद गर्न सकिन्थ्यो जस्तो लाग्छ, अनि मैले चाहिँ यसरी अनुवाद गरेछु, किनकि उहाँको शुभ इच्छा अनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरूभित्र काम गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। हामीलाई ठिक इच्छा राख्न, ठिक काम गर्न परमेश्वर नै हामीभित्र काम गरिरहनु भएको छ। त्यो नभएको त असल काम गर्ने त कोही पनि हुनुहुन्थ्यो। त्यसैले मुक्ति पाएको व्यक्तिले असल कामहरू गर्न सक्छ है। हामी असल कामहरूको लागि ख्रिस्ट यीशुमा सृजना गरिएका उहाँका हातका कारिगरी हौ। जुन असल कामहरूमा हामी हिँड्नुपर्छ भनेर उहाँले उहिलेदेखि नै पहिलेदेखि नै तयार गर्नुभएको छ भनेर एफेसी 2:10 पनि बताउँछ। त्यसैले एउटा विश्वासी जनले चाहिँ मुक्ति पाउनको लागि असल काम गर्दैन, तर मुक्ति पाएकोले उसले असल काम गर्छ। असल कामहरू चाहिँ मुक्तिको प्रतिफल हो, कारक होइन। त्यसैले निष्कर्षमा पावलले यहाँ के भन्दैछन् भने रोमी 2 फर्केर जाउँ। उसले के भन्दैछ भने परमेश्वरले असललाई इनाम दिनुहुन्छ र खराबलाई दण्ड दिनुहुन्छ। त्यो न्यायको एउटा साधारण सिद्धान्त बताइरहेको यहाँ। मुक्ति कसरी पाइन्छ भनेर सिकाउनु खोजे होइन भन्ने त्यति बुझ्यो भने अलमलमा परिँदैन। अनि यस्तो खण्डहरू हामीले ठिकसँग बुझ्नु पनि पर्छ, किनभने झुटो शिक्षकहरूले यस्तै पदहरू देखाउँदै है असल कामद्वारा मुक्ति पाइन्छ भनेर यहाँ सिकाएको छ भन्दाखेरि चाहिँ तपाईँले सन्दर्भ इत्यादि बुझेर चाहिँ आफै खडा रहनुपर्छ शिक्षामा। र पछि उसले रोमी 3:4 अध्यायमा त्यो विषयलाई चाहिँ दुष्ट मानिसलाई परमेश्वरले आफ्नो अनुग्रहद्वारा कसरी बचाउनुहुन्छ भनेर चाहिँ ओके दैट्स राइट। ओके ऑलराइट श्योर आई हैव 8 मिनट्स लेफ्ट। त्यसैले रोमी 2:7-10 पावलले निष्कर्षमा भन्नुपर्दा के सिकाउँदैछन् भने परमेश्वरले असललाई इनाम दिनुहुन्छ र खराबलाई दण्ड दिनुहुन्छ। यो न्यायको साधारण सिद्धान्त यहाँ प्रस्तुत गरिरहेको हो। अनि उसले चाहिँ न्याय कसरी गरिन्छ भनेर चर्चा गर्दैछ, न कि कसरी मानिसले मुक्ति पाउँछ भनेर। बरु पछि रोमी 3:4 अध्यायको खण्डहरूमा चाहिँ एउटा दुष्ट मानिसलाई, हामी जस्तो पापीलाई परमेश्वरले आफ्नो अनुग्रहद्वारा बचाउन सक्नुहुन्छ भन्ने खुसीको खबर घोषणा गर्नेछन्। अनि तब हामीले चाहिँ मुक्ति कसरी पाइन्छ भन्ने कुरा चाहिँ हामीले त्यहाँ चर्चा गरेको पाउनेछौँ। अब रोमी 2:11 हेर्नुहोस्, छोटो वाक्य छ, किनभने परमेश्वर पक्षपात गर्नुहुन्न। यो शब्द पक्षपात भने चाहिँ व्यक्तिको अनुहारलाई ग्रहण गर्नु भन्ने शब्द हो ग्रिकमा, भनेको कुनै पनि व्यक्तिलाई उसको अनुहार अनुसार चाहिँ व्यवहार गर्नु, बाहिरी भाग जस्तै उसको राष्ट्रियता, उसको जात, उसको वंश, उसको छालाको रंग, उसको भाषा, धन इत्यादि है। परमेश्वरले बाहिरी सतहमा भन्दा हृदयभित्र हेर्नुहुन्छ, गहिराईमा हेर्नुहुन्छ। अनि ग्रिकहरूको चलनमा चाहिँ एउटा इन्साफको देवी भन्ने को अगाडि चाहिँ न्यायको निम्ति आएको व्यक्तिलाई नदेखिन् भनेर चाहिँ उसले पट्टी लगाएर चाहिँ एउटा यसरी तराजु बोकिरहेको चाहिँ चित्र देख्न सकिन्छ ठाउँ ठाउँमा है, चित्रहरूमा। भनेको मतलब चाहिँ मुख नहेरिकन इन्साफ गरिनुपर्छ भनेर मान्छेलाई थाहा छ भने। त्यसैले न्याय सिद्धान्त 9 आएर चाहिँ के सिक्छौँ भने परमेश्वर पक्षपात गर्नुहुन्न है। 12 पनि यही 11 विचार निरन्तरता दिँदैछ। हेर्नुहोस् त 12, किनभने जतिले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नाश हुनेछन्, अनि जतिले व्यवस्थाको अधीनमा पाप गरेका छन् तिनीहरूले तिनीहरूको न्याय व्यवस्थाद्वारा गरिनेछ। यहाँ चाहिँ परमेश्वर न्याय गर्नमा पक्षपाती गर्नुहुन्न, पक्षपाती हुनुहुन्न भन्दैछ। परमेश्वरले न्यायमा अन्य जातिहरूमाथि भन्दा त अन्य जातिहरूको एकातिर राखेर यहुदीहरूको पक्ष लिनुहुन्न। दुवै यहुदी अन्य जातिहरूको न्याय एकदम स्वच्छतापूर्वक परमेश्वरले गर्नुहुन्छ भनेछ। प्रश्न, व्यवस्था नभएकाहरू अथवा व्यवस्था बिनाकाहरू को हुन्? अब रोमी 2:14 छ, किनभने जब अन्य जातिहरूले जससँग व्यवस्था छैन भनेछ, अन्य जातिहरूको कुरा गर्यो, अनि व्यवस्था भएकाहरू भनेको को हो? अब 17-20 पदमा जहाँ अहिले एकछिनपछि अध्ययन गर्नेछ त्यहाँ चाहिँ यहुदी जातिको कुरा गरेको हो। जस्तो कि 17 पद पढौँ, हेर तिमी यहुदी भनिदछौ र व्यवस्थामाथि भर पर्दछौ। अब परमेश्वरले अरू राष्ट्रहरू मिश्र, असुर, बेबिलोन कसैलाई पनि कहिले यहुदीहरूलाई दिएको व्यवस्था लिखित रूपमा त्यसरी दिनु भएन, केवल इजरायल राष्ट्रलाई मात्र दियो। जस्तै 10 आज्ञा पढ्दाखेरि पनि सुरु कसरी हुन्छ, मैले तिमीहरूलाई मिश्र देशबाट दासत्वको घरबाट निकालेर ल्याएँ, तिमीहरूले आफ्नो सामु कुनै देवदेवी नमान्नु इत्यादि, त्यसरी सुरु हुन्छ है। व्यवस्था चाहिँ हिजो पनि हेर्यौं है कि इजरायल जातिलाई दिएकोले उनीहरू कति बुद्धिमानी छन् भन्ने कुरा चाहिँ उनीहरूसँग भएको व्यवस्था, उनीहरूसँग भएको लिखित प्रकाशद्वारा प्रकट हुनु पर्थ्यो। अब यो 12 पदको शुरूमा के लेखेछ, जतिले व्यवस्था बिना पाप गरेका छन् भनेको अन्य जातिहरू भनेको सृष्टि पूजकहरूलाई के हुनेछ, त्यो यहाँ लेखेछ तिनीहरू व्यवस्था बिना नाश हुनेछन्। अनि त्यसपछि दोस्रो भागमा जतिले व्यवस्थाको अधीनमा पाप गरेका छन् यहुदीहरू उनीहरूलाई के हुनेछ, तिनीहरूको न्याय व्यवस्थाद्वारा गरिनेछ। यहाँबाट के बताउन खोजिरहेछ भने व्यवस्था जाने छैनौ भन्ने यो व्यवस्थाको अज्ञानताले अन्य जातिलाई मुक्ति दिन सक्दैन। तर अर्कोतिर यहुदीहरू जसलाई चाहिँ हामीसँग व्यवस्था छ भन्ने व्यवस्थाको स्वामित्व हुँदै पनि उनीहरूलाई मुक्ति मिल्दैन। धर्मी न्यायकर्ताको सामु दुवै दोषी छन्। पावलको तर्कहरू चाहिँ यसरी अगाडि बढ्दैछ। अब 10 चाहिँ न्याय सिद्धान्त के आउँछ भने एउटा व्यक्तिसँग भएको प्रकाश बमोजिम उसको न्याय हुन्छ। त्यसैले अघि पनि हेर्छौँ, जसलाई धेरै दिएको छ उसबाट धेरै नै लिइनेछ, माग गरिनेछ। यहुदीहरूलाई धेरै प्रकाश थियो, उनीसँग व्यवस्था थियो लिखित रूपमा 10 इत्यादि, त्यसैले यहुदीको न्याय उसँग भएको व्यवस्थाद्वारा गरिनेछ। तर व्यवस्था नभएको अन्य जातिको न्याय चाहिँ त्यस व्यवस्था अनुसार द्वारा गरिने छैन, उसँग हुँदै नभएको चीजको निम्ति उसलाई जवाफदेही परमेश्वरले बनाउनुहुन्न। तर अन्य जातिहरूसँग अर्कै थोक छ, के छ, उसलाई केही प्रकाश चाहिँ दिएको छ, अनि उसलाई जे प्रकाश दिएको छ त्यस बमोजिम नै उसको न्याय गरिनेछ। उसँग मोसाको व्यवस्था त थिएन, तर उसँग चाहिँ अर्कै व्यवस्था त थियो भनेर चाहिँ यहाँ 15 हामी पढ्छौ, तिनीहरूले आफ्नै हृदयहरूमा व्यवस्थाको काम लेखेको देखाउँछन्, तिनीहरूको विवेकले पनि गवाही दिन्छ र तिनीहरूका विचारहरूले आपसमा दोषी वा निर्दोष ठहराउँछ। यो जुन 13-15 खण्ड छ नि तपाईँले याद गर्नुभयो, हाम्रो नेपाली बाइबलमा ब्र्याकेट राखेको छ है, नेपाली व्याकरण यसलाई चाहिँ उपवाक्य भनिन्छ, पेरेन्थेसिस है। यसको मतलब के हो भने 12 एकैचोटि हामी फालेर हामी 16 गए भने चाहिँ वाक्य जोडिन्छ, त्यसरी पढे पनि पढ्न सकिन्छ। हेर्नुहोस् है, 12 पढौँ त, किनभने जतिले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नाश हुनेछन्, अनि जतिले व्यवस्थाको अधीनमा पाप गरेका छन् तिनीहरूको न्याय व्यवस्थाद्वारा गरिनेछ। एकैचोटि 16 त्यो दिन है, त्यो न्याय होइन, जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशु ख्रिस्टद्वारा मानिसहरूका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि यो बीचको यो उपवाक्य चाहिँ मा चाहिँ अब व्यवस्था नपाएका अन्य जातिहरूको न्यायको उनीहरूसँग कुन चाहिँ व्यवस्था थियो भनेर चाहिँ केही विवरण दिएको छ यसमा चाहिँ।